र 130 मिलियन वर्ष अगाडि सुरु भएको तरङ्ग अहिले पृथ्वीमा वैज्ञानिकहरूले भेटाउनुको महत्त्वबारे थप कुरा गर्न र सुनहरू कसरी आउँछ पृथ्वीमा भन्ने लगायतका विषयबारे पनि अलिकति हामीलाई बुझ्न सजिलो बनाउन पर्थबाट खगोलशास्त्री प्रज्वल काफले अहिले हाम्रो साथमा फोन लाइनमा हुनुहुन्छ। प्रज्वलजी नमस्ते र स्वागत छ फेरि पनि एसबिएसको नेपाली कार्यक्रममा। अब सबभन्दा पहिला सुनबारे कुरा गर्नुभन्दा अगाडि है, अब यो न्युट्रन स्टार ठोकिनु अब जतिको वैज्ञानिकहरूको लागि एकदमै ठुलो कुरा भनेर अब बताइएको थियो होइन, एकचोटि हामीलाई अलिकति अब सजिलोसँग बुझ्नु पर्दाखेरि एकचोटि भनिदिनुहोस् न त, एकचोटि रिक्याप गरिदिनुहोस् न त।
पृष्ठभूमिबाटै सुरु गरौँ होला। झन्डै 100 वर्षभन्दा पनि बढी 1915 आइन्स्टाइनले प्रतिपादन गरेको जुन सापेक्षवादको सिद्धान्त छ त्यसको एउटा थुप्रो प्रिडिक्सनहरूमध्ये यो एउटा प्रिडिक्सन चाहिँ ग्राभिटेसनल वेभ सम्बन्धी गुरुत्वाकर्षण तरङ्ग सम्बन्धी प्रिडिक्सन चाहिँ अहिलेसम्म पनि प्रुफ भएको थिएन। सो उनको एक्चुअल प्रिडिक्सन चाहिँ के थियो भनेदेखि दुईटा कुनै पनि ग्राभिटेसनल अब्जेक्ट गाडी र मोटरसाइकल पनि हुनसक्छ, जे सुके पनि हुनसक्छ, ठोकेपछि तपाईँको स्पेस टाइम फेब्रिकमा त्यसले रिपल प्रड्युस गर्छ, पोखरीमा ढुङ्गा हान्दाखेरि तरङ्ग आएको जस्तो होइन। अब चामलको गेडो पोखरीमा फाल्नुभयो भने थोरै रिपल आउला, मकैको दानाले गेडोले अलिक बढी आउला, त्यस्तै गरी ढुङ्गा फाल्नुभयो पानीमा भने अलिक बढी ठुलो तरङ्ग आउला होइन। र त्यस्तै गरी अब ब्ल्याक होल जस्तो भीमकाय, सबभन्दा अब भीमकाय एउटा अब्जेक्ट मध्येमा युनिभर्समा सबभन्दा ठुलो भनेको ब्ल्याक होल हो, त्यस्तै न्युट्रन स्टार पनि त्योभन्दा अलिक सानो, अनि ब्ल्याक होलको चाहिँ मर्ज हुँदाखेरि चाहिँ जुन यो रिपल आउँछ नि त्यो चाहिँ सबभन्दा टाढासम्म जान सक्छ भन्ने उनको प्रिडिक्सन थियो होइन। अनि 2 वर्ष अगाडि यो लाइगोको कोलाबोरेसन, जसले अहिले यो न्युट्रन स्टारको कोलिजन फाइन्ड आउट गर्यो, त्यही कोलाबोरेसनले ब्ल्याक होल मर्जरबाट प्रोड्युस हुने ग्राभिटेसनल वेभ मेजर गरेको थियो। भर्खर 4-5 दिन अगाडि मात्रै 3 विस ब्यारिस्टर थोन भनेर नोबेल प्राइज नै पाए यो ब्ल्याक होलबाट मर्ज भएर ग्राभिटेसन वेभ निस्किने कुरा, त्यो चाहिँ फर्स्ट डिटेक्सन थियो, फर्स्ट एभर। अनि त्यसखेर प्रिडिक्सन गरिसकेको थियो कि अब नेक्स्ट भनेको न्युट्रन स्टारको कलिजन हेर्न पाए हुन्थ्यो भनेर। ब्ल्याक होल चाहिँ किन त्यति साह्रो, त्यो अफकोर्स फर्स्ट डिस्कभरी थियो, इन्ट्रेस्टिङ थियो, हामीले 100 वर्षपछि आइन्स्टाइनको थ्योरी प्रुफ गऱ्यौँ होइन, सायद आइन्स्टाइन अहिलेसम्म रहेका भए नोबेल प्राइज उनकै मात्रै हुन्थ्यो होइन। तर न्युट्रन स्टार चाहिँ किन इन्ट्रेस्टिङ भनेदेखि ब्ल्याक होलले चाहिँ लाइट इमिट गर्दैन, दुइटा मर्ज भइसकेपछि ग्राभिटेसनल वेभ मात्रै आयो होइन। अनि ग्राभिटेसनल वेभ हामीले मेजर गऱ्यौँ, ओके गुड फाइन डन। तर न्युट्रन स्टारले चाहिँ तपाईँको अरू फर्म अफ रेडिएसन पनि प्रड्युस गर्छ, जस्तो एक्स रे गर्छ, गामा रे गर्छ, रेडियो वेभ गर्यो। सो ग्राभिटेसनल वेभ मात्रै होइन कि अरू देख्न सकिने वेभहरू पनि प्रड्युस गरेको हुनाले चाहिँ यो सबभन्दा इन्ट्रेस्टिङ भएको, र प्लस तपाईँले गोल्डहरूको बारेमा भनिहाल्नुभयो होइन। हजुर, सो ओभरअलमा चाहिँ स्पेस टाइम फेब्रिकमा भनेको तपाईँको स्पेस र टाइम दुइटैमा त्यसको जुन रिपल देखिन्छ, त्यो दुइटा ग्राभिटेसनल बडीले चाहिँ इन्टरेक्ट गरेछ भन्ने कुरा।
त्यो वेभ्सले हजुर, अब त्यही अब वेभ्सले चाहिँ अब त्यो सुनहरू अथवा विभिन्न धातुहरू मिनरलहरूलाई चाहिँ कसरी सृजना गराउँछ?
ए त्यो यस्तो सृजना वेभले गरेको होइन, के हुन्छ भनेदेखि नि सुरुमा बिग ब्याङमा हामीले पिरियोडिक टेबलमा पढेको छ नि केमिस्ट्रीमा, 105 हुन्छ
तपाईँले भन्नुभयो होला,
मलाई त 105 कण्ठ पनि छ त्यतिखेर, 122-123 कतिवटा छन् होइन। त्यसमध्ये चाहिँ तपाईँको हाइड्रोजन र हिलियम, अहिले हाई स्कुलमा पनि पढाइ हुन्छ के अरे आजभोलि पिरियोडिक टेबलसम्म, त तपाईँको हाइड्रोजन हिलियम चाहिँ बिग ब्याङमै बन्यो होइन। तर त्यसपछिका जति इलिमेन्टहरू छ नि, जस्तो लिथियमदेखि जस्तो क्याल्सियम भयो, यिनीहरू चाहिँ के हुन्छ भने सनभित्र जुन हाई टेम्परेचर हुन्छ नि यति एनर्जी हुन्छ कि त्यसले हाइड्रोजन हिलियमहरूलाई चाहिँ तपाईँको मर्ज गराएर हेभियर इलिमेन्ट बनाउँछ अझ, जस्तो लिथियम बनाउला, लिथियमहरूकोसँग मिलेर बेरिलियम बन्ला, त्यसरी हुँदै 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 क्याल्सियमसम्म चाहिँ बनाउन सकिन्छ। अनि अझै त्योभन्दा अझै हेभी इलिमेन्टहरू पनि छ, जस्तो मानव कि आइरन चाहिँ सनले बनाउन सक्दैन, सो पृथ्वीमा यत्रो चाहिँ तपाईँको फलामको खानी छ, यो सबै सुपरनोभाबाट आएको, सुपरनोभालेमा चाहिँ यति हाई एनर्जी हुन्छ कि त्यसले आइरनसम्म बनाउन सक्छ, जबकि आइरन भनेको 54 बिचमा नम्बरको एलिमेन्ट मात्रै हो। सो त्योभन्दा पनि अझ हेभी प्लाटिनम भयो, गोल्ड भयो, त्यस्तै गरी युरेनियमहरू भयो, त्यो ऱ्यापिड प्रोसेसबाट बन्छ होइन, आर प्रोसेस भनिन्छ त्यसलाई, त्यो बन्नलाई चाहिँ अझ धेरै अत्याधिक टेम्परेचर चाहिन्छ, सनले पनि पुगेन, सुपरनोभाले पनि पुगेन। दुईटा न्युट्रोन स्टार भनेको झन्डै झन्डै तपाईँको सनभन्दा दसौँ गुणा ठुलो दुई दुईवटा न्युट्रोन स्टार मिसिएपछि चाहिँ जब जब स्पिन गरेर चाहिँ नजिक आउँछन् इन्टरेक्ट गर्छन् यति टेम्परेचर हुन्छ कि त्यहाँ चाहिँ बल्ल ऱ्यापिड प्रोसेसमा गोल्ड प्लाटिनियमहरू बन्छ. सो बेसिकली त्यो जुन एनर्जी जुन इमिट गर्छ नि दुईटा न्युट्रोन स्टार कोलाइड भएपछि त्यसले गर्दा चाहिँ एक्चुली गोल्ड प्लाटिनियमहरू बन्ने हो त्यो त्यो एनर्जीले गर्दा. अनि त्यस्तै त्यो जुन एनर्जी रिलिज भयो एज अ वेभ हामीसम्म आइपुग्यो त्यो चाहिँ अर्को पाटो भयो.
अब 130 मिलियन वर्ष अगाडि अब त्यो जुन ठोकिएको भनेर बताइएको छ
हामी झन्डै ढुङ्गे युगमै थियौँ. त्यतिखेर ढुङ्गे युगमै थियौँ. अब लाइगो लाइगो त परै जाओस् हामीलाई सलाई बालेर आगोले खाना पकाउनु सक्छ भने पनि थाहा
थिएन. हजुर अब त्यही भनौँ न अब त्यत्रो अगाडिको त्यो अहिले भेटिएको छ भने भनौँ न अरू के हामीले अब यो त्यो डिस्टेन्सको हिसाबले हेर्नु बाँकी हुन्छ कि अरू के हेर्नु बाँकी छ त भनौँ.
अब छिट्टै नै अब ओके तिन चारवटा प्रिडिक्सन मात्रै ब्ल्याक होल मर्जरले नोबेल प्राइज पायो. यो न्युट्रोन स्टारको कोलिजन पनि देखियो होइन र त्यसको साइड इफेक्टहरू पनि अब अरू इमिसनहरू पनि देखियो. अब नेक्स्ट चाहिँ सुपरनोभा स्वयं एउटा आफै सुपरनोभा पनि पड्किँदाखेरि जुन अघि मैले भने नि आइरनसम्म बनाउँछ त्यो पर्खिँदाखेरि पनि इनफ एनर्जी चाहिँ निस्किन्छ त्यसलाई पनि डिटेक्ट गर्न सक्नुपर्ने हो. तर हाम्रो इन्स्ट्रुमेन्ट सेन्सिटिभ इनफ छ कि छैन त्यो चाहिँ वी स्टिल ह्याभ टु सी होइन. तर साह्रै नजिक एकदम थोरै धेरै नजिक सनको धेरै नजिक सुपरनोभा ब्लास्ट भयो भने चाहिँ त्यो पनि फाइन्ड आउट गर्ने सम्भावना छ. सो द्याट वुड बी द नेक्स्ट बिग थिङ विथ ग्राभिटेसन
वेभ. अब त्यही अब मान्छेहरूले कहिले काहीँ अब पृथ्वीकै समस्याहरू समाधान गर्न सक्छ त्यो अन्तरिक्ष के हेरेर भन्ने खालको पनि कुराहरू आउँछ. तर
एकदम सर्ट साइटेडनेस भन्छु म होइन के प्रब्लम हो भनेदेखि अरू जुनसुकै साइन्टिफिक विधा हुन्छ नि त्यो विधा चाहिँ एकदम टेम्पोररी हो बुझ्नु. एस्ट्रोनोमीमा त एउटा यस्तो विधा हो जसले चाहिँ तपाईँको अरिजिन ह्युमनको त छोडिदिनुहोस् युनिभर्सकै अरिजिनदेखि लिएर एन्डसम्मको प्रेडिक्सन गर्न सक्छ. सो द्याट्स वाइ एस्ट्रोनोमीलाई चाहिँ या एस्ट्रोफिजिक्सलाई चाहिँ मदर अफ अल साइन्स भन्ने कारण चाहिँ त्यो होइन. अरू साइन्सहरू एकदम क्षणिक हुन्छ क्या. हाम्रो ह्युमन लाइफकै हेर्नुहोस् न इन्टायर ह्युमन उसमै पनि कति छ र केही लाख वर्ष मात्रै होला होइन. सो आई एग्री तपाईँले भनेको कुरा. तर एस्ट्रोनोमीले पनि अरू साइन्सहरूलाई धेरै प्रोभाइड चाहिँ गरेको छ. एक्सचेन्ज आइडिया एक्सचेन्जहरू नलेज एक्सचेन्ज भएको छ बिट्विन फिल्ड्स.
अब एकचोटि त्यो अब अघिनकै त्यो अलिकति रिक्याप गर्दाखेरि भनौँ न यो वैज्ञानिकहरूको लागि चाहिँ यो अब समाचार गर्दाको यो ग्राभिटेसनल वेभ देखिएको समाचार किन अब खास महत्त्वपूर्ण के हो किन हो र यसले आउँदा दिनहरूमा हामीलाई यहाँ अहिले पृथ्वीमा अहिले के कस्ता मद्दतहरू गर्ला त के कस्ता कुरामा सहयोग गर्ला त एकचोटि त्यो बुझाइदिनुहोस् न.
ओके सो यो एउटा ग्राभिटेसनको एउटा पाटो थियो ठिक छ. आइन्स्टाइनले एउटा थ्योरिटिकल प्रिडिक्सन गरेका थिए होइन म्याथमेटिक्सको भरमा 100 वर्ष अगाडि जतिखेर तपाईँको सिलिकनबाट यो तपाईँको के अरे ट्रान्जिस्टरहरू बन्छ भन्ने पनि थाहा थिएन. इलेक्ट्रोनिक्स भन्ने सब्जेक्ट नै थिएन होइन. त्यो समयमा उनले एउटा पेन र पेपरको भरमा प्रिडिक्स गरे ठिक छ. त्यो हामीले भेरिफाई गऱ्यौँ त्यो एउटा सुखद कुरा भयो. तर एज अ होल चाहिँ अरू अरू पाटोहरू पनि थियो जस्तो तपाईँको गामा रे ब्रस्ट भन्छ होइन. गामा इमिसन कहाँबाट हुन्छ गामा रेको इमिसन त्यो कुराहरू पनि पहिला फाइन्ड आउट भएको थिएन होइन. तपाईँलाई एकदम रियल्ली ह्युमन बिङलाई कसरी हेल्प हुन्छ भन्दाखेरि गोल्ड र प्लाटिनियम त्यही भएर अलिक बढी बिक्यो समाचार त्यतातिरबाट होइन. किनभने मान्छेलाई गोल्डमा इन्ट्रेस्ट भयो. तर ओभरअलमा चाहिँ यही हो युनिभर्सको अन्डरस्ट्यान्डिङ नै हो. पृथ्वीमा पृथ्वीभित्र बस्ने मान्छेलाई त यसले खासै खोइ केही ऊ गर्छ जस्तो लाग्दैन मलाई. इमिडिएट इफेक्ट त अहिले चाहिँ केही पनि देखिँदैन.
अनि अनि तपाईँले चाहिँ के हेरिरहनु भएको छ अहिले एस्ट्रोनोमी यो उसबाट अब आफ्नो सेटेलाइटहरूबाट के माथि ध्यान राखिरहनु भएको छ तपाईँले चाहिँ.
मेरो अहिले करेन्ट फोकस भनेको ग्यालेक्सी फर्मेसन एन्ड इभोल्युसन हो होइन. हाम्रो मिल्की वे आफ्नो आफ्नो ग्यालेक्सीको पनि स्टडी गरिरहेको छु. त्यस्तै गरी एन्ड्रोमेडा भनेको हाम्रो नेबरिङ ग्यालेक्सी हो होइन. अब मिल्की वे आफ्नै ग्यालेक्सी भइहाल्यो. एन्ड्रोमेडा सबभन्दा नजिकको र सबभन्दा डिटेलमा स्टडी गर्न सक्ने ग्यालेक्सी हो. सो दुई किसिमले एस्ट्रोनोमी गर्न सकिन्छ. एउटा भनेको बिग स्केलमा जसरी यो ग्राभिटेसनल वेभ या इन्टायर युनिभर्सलाई एज अ वान अब्जेक्ट वान एक्सपेरिमेन्ट भनेर स्टडी गर्ने होइन. अर्को भनेको चाहिँ अब सानो कुराहरू स्टडी गर्ने र किनभने त्यो ठुलो कुराबाट प्रिडिक्ट गरेको कुरा त सानो कुरामा पनि लागू हुनु पर्यो नि होइन. साइकल चल्ने मेकानिक्स र कार चल्ने मेकानिक्स जुन भित्रको मेकानिक्स र किनेमेटिक्स हो त्यो त एक्ज्याक्टली सेम हुन्छ होइन र त्यो मात्र होइन प्लानेट कसरी सनको अराउन्ड मुभ हुन्छ त्यो पनि एउटै लहरूबाट गभर्न हुने मेकानिक्सको सो बेसिकली मेरो चाहिँ अहिले इन्डिभिजुअल ग्यालेक्सीको स्टडी गर्छु त्यसै गरी गामा भन्ने हाम्रो यहाँ एउटा अस्ट्रेलियन प्रोजेक्ट नै हो ग्यालेक्सियल म्यास एसेम्ब्ली सर्वे भन्छ म त्यसमा पनि आबद्ध छु सो बेसिकली ग्यालेक्सीको तौल कति हुन्छ अनि कसरी कसरी दुइटा ग्यालेक्सी चाहिँ एक आपससँग इन्टरेक्ट गर्छ ग्यालेक्सी फर्मेसन कसरी भयो फर्स्ट प्लेसमा त्यो त्यही सम्बन्धी
आउँदो दिनहरूमा अब तपाईँलेकै अब खोजले अब तपाईँले नोबेल पुरस्कार जितेको सुन्न पाओस् है जस आज त हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद प्रज्वलजी र श्रोता हुनुहुन्थ्यो पर्थबाट खगोलशास्त्री प्रज्वल काफ्ले हामीसँग केही दिन अगाडि जुन ग्राभिटेसनल वेभ्सबारे वैज्ञानिकहरूले खोजी गरेका थिए त्यसबारे कुरा गर्दै र उहाँसँगको यो रोचक कुराकानी केही बेरमा हाम्रो वेबसाइटमा तपाईँले पाउन सक्नुहुनेछ ठेगाना हो sbs.com.au/nepali